Assalamualaikum warahmatullahi wabarakatuh.
Waalaikumsalam warahmatullahi wabarakatuh.
Alhamdulillah nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين قالوا ربنا الله ثم استقاموا فتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد ما عظم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلام عليك يا رسول الله يا حبيب الله يا نورا من نور الله سیدی سرکار اعلی حضرت امام اہل سنت علیہ الرحمت و رضوان فرماتے ہیں کیا بات رضا اس چمنستان کرم کی کیا بات رضا اس چمنستان کرم کی زہرا ہے کلی جس میں حسین اور حسن پھول زہرا ہے کلی جس میں حسین اور حسن پھول وہ شہید بلا شاہ بلبوں قبا وہ شہید بلا شاہ بلبوں قبا بے کسے دشت غربت پہ لاکھوں سلام بے کسے دشت غربت پہ لاکھوں سلام شہد خارے لعابے زبان نبی شہد خارے لعابے زبان نبی چاشنی گیر قسمت پہ لاکھوں سلام، چاشنی گیر قسمت پہ لاکھوں سلام۔ میرے دوستوں اور بزرگوں، جب آپ کوئی کام کرتے ہیں تو آپ کے ذہن میں کوئی نہ کوئی مقصد ہوتا ہے۔ جب ہی آپ کام کرتے ہیں، آپ پانی کیوں پیتے ہیں؟ پانی پینے سے میری پیاس بجھ جائے، یہ آپ کا مقصد ہے۔ کھانا کیوں کھاتے ہیں؟ بھوک ہے، بھوک مٹ جائے، ایک مقصد ہوتا ہے۔ کھانا تو اس لیے کھائیں کہ بھوک مٹائیں اور آپ کو مزہ بھی آئے۔ جس کھانے میں لذت نہیں ہوتی ہے آپ بہت مختصر کھاتے ہیں، اور جس میں لذت ہوتی ہے وہ تو ناک تک بھرنے کی کوشش کرتے ہیں، چاہے بعد میں طبیعت خراب ہو جائے۔ بہرحال ایک مقصد لے کر کوئی نہ کوئی کام کیا جاتا ہے، بے مقصد کوئی کام نہیں ہوتا۔ جب آپ ایک کامن سینس کے مالک ہیں، ایک جنرل سوچ آپ کے اندر ہے کہ ہر کام مقصد سے ہوتا ہے، آپ یہاں آئے کس مقصد سے؟ کچھ آپ بولو، کچھ نہیں بولو، نہیں معلوم ہے نا؟ بیان کس کا بیان؟ شہادت امام حسین کا بیان، اہل بیت کے فضائل کا بیان، یہی آپ یہاں سننے آئے ہیں۔ اور دوسرا مقصد یہ ہے کہ مولانا سرفراز کا بیان سنیں گے، ہے نا؟ مولانا خیر الحسن صاحب کا بیان سنیں گے، مجیب اشرف کا بیان سنیں گے، اسی مقصد کے لیے۔ اب یہاں نہ مجیب اشرف ہو، نہ مولانا سرفراز ہوں، نہ مولانا خیر الحسن ہوں، لیکن ان کا بیان ہو رہا ہے تو آپ کیا کریں؟ وہ اپنے اپنے گھر ہیں، ٹیپ ریکارڈ لگا دیا، بیان چل رہا ہے، نعرے بھی لگ رہے ہیں، مولانا اناؤنس بھی کر رہے ہیں، تیز ہاری ہے لیکن بیان ہو رہا ہے۔ ارے بولے چلو، کیوں جا رہے ہیں؟ مقصد تو دے کے آئے تھے، بیان سننا، بیان ہو رہا ہے۔ لیکن ہر مقصد کے ساتھ کچھ مین مقصد ہوتا ہے، وہ مقصد آپ کو نہیں مل رہا ہے، بیان ہو رہا ہے مولانا سرفراز اور مولانا خیر الحسن صاحب کے چہرے کی زیارت نہیں ہو رہی ہے، تو آپ اٹھا جاتے ہیں۔ تو صرف آپ کا مقصد بیان کر سننا نہیں ہے، بلکہ ان علماء کے چہرے کی زیارت ہے، اور مین مقصد وہی آپ کا ہے۔ زیارت نہیں ہوئی تو دل اکتا گیا، اور زیارت ہوئی تو خدا کی قسم اتنے سر ہیں کہ میں گن نہیں سکتا۔ ادھر کھڑے ہیں، ادھر کھڑے ہیں، ادھر تک دیکھ رہا ہوں، ادھر گلیوں میں ہیں، ادھر دیکھو، سر ہی سر ہے۔ کتنے سکون سے آپ بیٹھے ہیں، کھانے کے لیے دعوت میں بھی جاتے ہیں لیکن اتنا سکون ہوتا ہے، وہاں بھی تو ایک مقصد تھا۔ ارے چکن ٹکا مجھ کو نہیں ملا تو ادھر بولتا، پھر پھرنی نہیں مجھ کو ملی، ارے بریانی میں گوشت نہیں ہے، بولڈر نہیں ہے، یہ سب چلا چلا کر کے آپ مانتے ہیں۔ وہاں چھوٹا مجمع ہوتا ہے لیکن ہنگامہ ہوتا ہے، یہاں پر بڑا مجمع ہے اور شور غل کچھ بھی نہیں۔ اگر بازو والا کوئی بچہ چین دے کرے تو اس کو ایک سمجھ، اتنا سائلنٹ یہ مجمع ہے، आप बयान सुन रहे हैं, उलमा की नूरानी ज़ियारत भी कर रहे हैं। ये दोनों मकसद आपको है तो आप बड़े सुकून के साथ हैं। मेरे दोस्त याद रखना, जब मैदानी कारजार में मुजाहिद आता है तो सिर्फ एक लड़ने का मकसद नहीं लेके आता। आप सिर्फ बयान के लिए नहीं आए, वो सिर्फ तलवार चलाने के लिए नहीं आया है, वो दुश्मन का गला काटने सिर्फ नहीं आया है, उसका मकसद है इलाहे खुदा में शरीक से शहादत मिल जाए तो मुस्तफा की ज़ियारत हो जाएगी। उस ज़ियारत के लिए इतनी भाग दौड़ करता है, और जब गला कटता है तो शोर नहीं मचाता, तड़पता नहीं। गला कटा, खून गिरने से पहले उसकी शहादत बारगाह खुदावंदी में मकबूल हो जाती है, जलवे यार निगाहों के सामने होता है। फिर वो शोर काहे को मचाएगा, बिरयानी खाने नहीं आया है, महबूब का चेहरा देखने आया, उसे परेशानी क्यों? इसीलिए तो मोमिन अपनी मौत का इंतजार करता है। कौन मोमिन? जो सच्चा मोमिन आशिक़े रसूल है, वो तो जल्दी से चाहता है कि मौत आ जाए। क्यों मौत आ जाए? अरे जब तक मरेंगे नहीं मुस्तफा को देखेंगे नहीं। मरा अभी चारपाई पर है, अभी ज़ियारत नहीं हो रही है। मरना भी एक सबब है, लेकिन मरकर मनोमिट्टी में दबाए जाओगे तब मुस्तफा नजर आएगी। जब सब साथ छोड़ेंगे तो मुस्तफा का साथ देंगे। ये हमें कब्र की जिंदगी दर्स और सबक पढ़ा रही है कि दुनियादारों का साथ छूटेगा तब मुस्तफा का प्यार तुमको कब्र में ज़ियारत नजर होगी। मौत मेरे दोस्तों दुनियादारी में रहकर दुनियादारी से अलग हो जाना, इसका नाम है इस्तेकामत। एक है करामत और एक है इस्तेकामत। घबराना मत, ये बुड्ढा हल्लो हल्लो बोलता है, अलाउंसर साहब जैसी मेरे पहाड़ी आवाज तो है, और उनके जैसा मेरा पक्का सीना भी नहीं, कमर झुक गई है। इस्तेकामत है और एक करामत है, और इस्तेकामत किसी चीज पर ऐसा अटल हो जाना, इतना मजबूती के साथ जम जाना, जमीन सड़क जाती है लेकिन इस्तेकामत वाले का कदम हिलता नहीं, इतना मजबूत हो जाए कि बाल की नोक के बराबर भी वो सिर्फ टच से मस न हो, आसमान फट जाए, फट सकता है, लेकिन इस्तेकामत वाले के दिल में लर्जा और जुम्बिश नहीं आता, इस्तेकामत उसका नाम है और करामत उसके नीचे का दर्जा है। हम सबसे बड़ी चीज करामत समझते हैं, करामत है भी बड़ी चीज लेकिन इसका दर्जा दो नंबर पर है और इस्तेकामत का दर्जा एक नंबर पर। औलियाए किराम में दो सिफतें हैं, एक इस्तेकामत और एक करामत। इस्तेकामत वो अल्लाह की रजा में हासिल करते हैं, और करामत लोगों को अल्लाह की तरफ राग़िब करने के लिए जाहिर कर दिया। जो लोग भागते हैं उन्हें बुलाने के लिए करामत, और इस्तेकामत का जज्बा उस वक्त पैदा होता है जबकि बंदा अपने को रब के करीब करना चाहता है तो इस्तेकामत का जज्बा पैदा होता है। हजरते ख्वाजे ख्वाजगान मोइनुल हक व दीन सैयदना ख्वाजे गरीब नवाज रज़ी अल्लाह ताला अन्हो की करामत इतनी मशहूर है कि बेपढ़ा पढ़ा लिखा बच्चा जवान مار عورت سب جانتے ہیں, وہ کون سی کرامت؟ جب بول رہے نا آنا چاہیے بچے سا ڈر کے مارے نہیں بولتے, کہیں ہم غلط نہ بول جائے اور حضرت گرفت نہ کرے. آنا ساگر ایسی کرامت ہے کہ گھر گھر در در کوچوں بازار ہر جگہ مسلمان جانتے, وہاں بھی نہ جانتا وہ الگ بات ہے. میں اس کی نہیں بات کر رہا ہوں, مسلمان کی بات کر رہا ہوں, لیکن وہ بھی جانتا ہے. اس لیے کہ مقرر اتنا بیان کرتے ہیں کہ وہ بھی جانتا ہے کہ ہے اس میں کیا ہے. انا ساگر کو کٹورے میں بھر دیا اور اپنے گھر بلا لیا, یہی تو ہے نا. پانی کو قبضے میں کر لیا اور گھر بلا لیا, یہ ہے کرامت. اور استقامت, استقامت یہ ہے کہ دین پر ایسے قائم ہو گئے کہ سخت مصیبت بھی آئی تو میرے غریب نواز نے نماز نہیں چھوڑی, غریب نواز نے شریعت کا راستہ نہیں چھوڑا, اور راجہ پرتھوی راج سے کمپرمائز نہیں کیا. اگر کمپرمائز کر لیتے تو وہاں پر راج محل بنا دیا جاتا, لیکن میرے غریب نواز نے کمپرمائز نہیں کیا, پانی کو بلا لیا, چل تو مجھ سے کمپرمائز کر, میں تو اس سے کمپرمائز نہیں کرتا, قریب آ جا. وہ نہیں آیا, نصیب نہیں تھا اس کو, لیکن اس کے بہت سے سپاہی آ گئے دامن اسلام میں, جو بھی جے پال جیسا پاکھنڈی, وہ بھی آخر میں کرامت دیکھ کر کلمہ طیبہ لا الہ الا اللہ پڑھ کر کے داخل اسلام میرے خواجہ کے غلاموں میں شامل ہو گئے. اب وہ پاکھنڈی نہیں رہے, پاکھنڈیوں کو وہ پگڈنڈیوں سے ہٹا کر صراط مستقیم پر چلانے والے عبداللہ بیابانی کے سامنے آج بھی گمراہوں کو, جنگلوں میں بھٹکے ہوئوں کو راستے پر چلاتے ہیں, یہ ہے کرامت. میرے غریب نواز نے کرامت بتائی اور پانی پر اپنا قبضہ بتا دیا, میرے قبضے میں پانی ہے. لیکن امام حسین بھی کربلا میں تھے, کیوں نہیں پانی پر قبضہ کیا؟ وہاں اعلی ساگر تھا, وہاں نہر فرات, حضرت امام حسین کو بھیجنے کی بھی ضرورت نہیں تھی, اس لیے کہ یہ غریب نواز کے آقا اور جدے حضرت صرف آواز دے کے نہر فرات ادھر آ جا. تو نہر فرات اپنا رخ بدل کر میرے غریب نواز کے چرنوں, میرے امام حسین کے چرنوں کو آ کر کے غسل دیتی, اسے دھوتی سرکار میں آ گئی. نہر فرات ادھر ادھر سے بہنے کے لیے تیار ہی نہیں ہوتی, بلکہ میں تو ایک اور بات کہتا ہوں, میرا عقیدہ اور ذوق ایمان یہ بتا رہا ہے, نہر فرات تو یہاں کی نہر کا نام ہے. اگر امام حسین چاہتے کرامت بتانا, ایک ٹھوکر مارتے تو کوثر و تسنیم جنت کی نہریں بہنے لگتی, لیکن یہاں کرامت بتانے نہیں آئے تھے, استقامت بتانے آئے تھے, اپنے کو رب سے ملانا تھا. استقامت اللہ کی رضا کے لیے سخت سے سخت کام میں گزر جانا, یہ ہے استقامت. ایک ہلکی سی جھلک, پیر پیرا میر میرا شاہ میرا سیدنا غوث اعظم محبوب سبحانی شہباز لامکانی رضی اللہ تعالی عنہ خود اپنی استقامت کا ذکر فرماتے ہیں, میں دین پر کیسا مضبوط تھا. فرماتے ہیں میں برج ادنی میں جہاں قیصر, جہاں کسرا کا محل ویران آج بھی پڑا ہوا ہے, وہاں پر عبادت میں مصروف تھا، ذکر الہی میں مصروف تھا، مجھے بھوک لگ رہی ہے، کھانے پر فاقے پر فاقہ ہو رہا ہے، لیکن کھانے کے لیے میں دوڑ دھوپ نہیں کر رہا تھا. بہت جب بھوک لگ گئی، نڈھال ہو گیا، تو میں نے سوچا کہ چلو کہیں ہری گھاس مل جائے تو ہری گھاس کھا لوں. کیا ہو گیا بھائی؟ آپ لوگ بھی کوئی جہاد کر رہے ہیں؟ چپ چاپ بیٹھو. فرماتے ہیں میں جب ایوان کسرا کے کنارے پہنچا جہاں گھاس تھی، تو دیکھا کہ کچھ صوفیائے کرام گھاس تلاش کر کر کے کھا رہے ہیں. فرماتے ہیں مجھے غیرت آئی کہ یہ گھاس کے تنکے تلاش کر رہے ہیں، یہاں گھاس کا نام و نشان نہیں، میں بھی اسی کام کو کروں، ان بھوکوں کے بھوک میں میں کیوں شریک ہو جاؤں. فرماتے ہیں میں ویسے ہی چلا آیا، اور آنے کے بعد میری کیفیت یہ تھی کہ مجھے چلنا دشوار ہو گیا. چلتے چلتے ایک طرف ویرانی کی طرف گیا، جہاں ایک مسجد تھی، اس چھوٹی سی مسجد میں ایک مسافر بیٹھا ہوا تھا، اور وہ اپنا ٹفن کھول کر کے کچھ کھانے کی تیاری کر رہا تھا. فرماتے ہیں میں نے دور سے دیکھا کہ اس نے لقمہ اٹھایا. فرماتے ہیں بھوک ایسی لگی تھی کہ میرا منہ خود کھل جاتا تھا. خدا کی قسم، اس سختی اور اس تکلیف کا ہم اندازہ نہیں لگا سکتے. کھا ہو رہا ہے اور بھوک کے مارے غوث آدم فرماتے ہیں میرا منہ خود کھل جاتا تھا. یہ مضطر کی کیفیت ہوتی ہے. حضرت غوث آدم فرماتے ہیں میں مسجد میں داخل ہوا، مسافر کہتا ہے آپ بھی تشریف لائیے. فرماتے ہیں کہ میں اس کے قریب پہنچا اور اس نے اپنا ٹفن میری طرف سرکا دیا اور کہنے لگا اے نو والی، اے آنے والے، پہلے ایک بات بتا دو. کہا پوچھو، کیا پوچھنا ہے؟ کہا عبد القادر نام کا کوئی بچہ یہاں مدرسے میں پڑھتا ہے، تم اسے جانتے ہو؟ تو حضور فرماتے ہیں ہاں میں جانتا ہوں. کیا بات ہے؟ کہا اس کی ماں نے مجھے کچھ رقم دی تھی کہ بغداد جانا، میرا بچہ وہاں مدرسے میں پڑھتا ہے اور اسے یہ رقم دے دینا. کئی دن سے میں پوچھ رہا ہوں، کوئی بتانے والا نہیں. کسی نے ادھر برج ادمی کا بتا دیا کہ ایک گیلان کا بچہ وہاں عبادت میں مصروف ہے، تو میں تلاش میں ادھر نکلا ہوں، ابھی تک اس بچے کا پتہ نہیں چلا. اب میں اتنا بھوکا ہو گیا کہ اب میری رقم بھی ختم ہو گئی، تو اس کے پیسے سے میں نے یہ کھانا خریدا ہے، اور جب وہ نہیں ملا ہے تو بغیر اس کی اجازت کے میں کھانا کھا رہا ہوں. کیا تم بتا سکتے ہو وہ بچہ کہاں ہے؟ بچہ اس نے کہا، لیکن حضرت پیرانی پیر جوان تھے. کہا ہاں مجھے معلوم ہے. کہا کہاں ہے بتائیے؟ کہا تمہارے سامنے موجود ہے. فرماتے ہیں میں نے سجدے شکر ادا کیا کہ مولا اس بھوک میں تو نے غیر کا کھانا نہیں کھلایا، میری ماں کا تبرک کھلا دیا، میں اپنا کھانا خود کھا رہا. یہ ہے استقامت، اسے کرامت نہیں کرتے کہتے. کرامت تو آسان ہے، کرامت کا معاملہ یہ ہے پتھر کی طرح انگلی کیا تو پتھر دو ٹکڑے ہو گئے، کرامت ہو گئے ہے نا. لیکن پتھر سر پر آ رہا ہے تو بھاگے نہیں، بیٹھے رہے. آنا ساگر کو بلایا، آ گیا، اور پتھر
पत्थर आ रहा है तो वही मेरे गरीब नवाज कारण गढ़ की पहाड़ी पर बैठे हैं। आज भी आप देखो बहुत बड़ी चट्टान वहां चिपकी हुई है। तारीख बताती है कि हुजूर ख्वाजा गरीब नवाज वहां बैठे इबादत कर रहे हैं। जादूगरों ने राजा के हुक्म से पहाड़ की एक बहुत बड़ी चट्टान उस पर गुड़ गुड़ सहा छू किया, जादू दम किया तो वो चट्टान ऊपर उड़ी और ऊपर जाकर के जहां मेरे गरीब नवाज मशरूफ इबादत थे सन सन करते हुए आपके ऊपर गिरना चाहती थी। कुछ मुरीदों ने देखा कहा हुजूर हट जाइए हट जाइए, चट्टान आ रही है, मेरे गरीब नवाज जिक्र इलाही में मशगूल रहे और चट्टान आ रही है वहां से हटे नहीं है इसके काम। अगर और कोई होता तो वहां से भागता, अरे इतना बड़ा पत्थर अगर कोई फेंके तो फौरन आदमी ऐसे सर कर लेता है कि लगे ना यहाँ पूरी चट्टान आ रही है। मेरे करीब नवाज इस्तेकामत वाले थे, बैठे थे, जब बिल्कुल करीब आ गई सर के पास तो यूं उंगली उठा दिया, अब ये कराना, और जैसे उंगली उठाया तो वो पहाड़ के ऊपर सिर्फ इतने से कंकर पर वो चट्टान रुक करके खड़ी हो गई। और हमेशा उस जमाने से लेकर नेहरू हुकूमत तक वैसे ही वो चट्टान लटकी रही। जब नेहरू हुकूमत शुरू हुई और अंग्रेज भागे तो हुकूमत ऑफ इंडिया ने कहा कहीं ये लुढ़क ना जाए। अरे ख्वाजा ने जिसे अपनी इस्तेकामत के साथ जमा दिया है तुम लुढ़कोगे वो चट्टान नहीं लुढ़केगी। अगर वो कयामत तक वैसे ही रहती तो उसे कोई गिरने का खतरा नहीं था, तो उसमें मिट्टी भरवा। ये इस्तेकामत के वाले की ये करामत भी है इस्तेकामत भी है। इमाम हुसैन आली मकाम सिरते रसूल इस्तेकामत का इजहार करने इस्तेकामत पर कायम रहने के लिए करबला में जो कुछ किया है करामत के लिए नहीं। हाँ करामत थोड़ी सी बता दिया ताकि कोई वहाबी ये न कहे कि वो कुछ नहीं कर सकते। हजरत सैयदना अली अकबर रज़ी अल्लाह ताला अन्हो जब मैदान कारजार में जख्मों से चूर हो गए और प्यास से निहाल हो गए, अपने रहवार की बाग मोड़ी, यजीदियों की सफ़ें तोड़ी और सर पर घोड़ा दौड़ाते हुए इमाम आली मकाम अपने वालिद माजिद की खिदमत में खड़े हो गए। क्या शाहजादा था, गुलाब के फूलों की रंगीनी नहीं थी, पेशानी से खून की लड़ियां गिर रही थी, कैसा जन्नती दूल्हा सजा, फूल का सेहरा नहीं पहना था खून का सेहरा पहना और पूरा बदन लोहू लुहान हो चुका था। हजरते अली अकबर रज़ी अल्लाह ताला अन्हो अर्ज करते हैं अब्बा जान चंद घूंट पानी के अगर मिल जाए तो सैकड़ों यजीदियों के सर को कदम करके मैं दम लूंगा। हजरत इमाम आली मकाम ने इरशाद फरमाया बेटे तुमको मालूम है तीन दिन से खेमे हुसैन में पानी का नामो निशान नहीं है, बच्चे बगैर पानी के जुबानें उनकी कांटा हो गई हैं, मैं पानी तुमको कहां से लाऊं। फिर कहते नहीं अब्बा मुझे ताजा दम कर दीजिए पानी पिला दीजिए। हुजूर इमाम हुसैन ने अपनी अंगूठी निकाली और बेटे के मुंह में दी, फरमाया अली अकबर इसे चूस। हजरत अली अकबर अंगूठी चूस रहे हैं, बोलो अंगूठी से पानी कहीं आपने निकलते देखा है। नाना जान ने अंगूठा और उंगली से पानी निकाला था, आज उनके नवासे جناب امام عالی مقام نے انگوٹھی سے پانی نکالا،
بیٹے چوس لو، حضرت علی اکبر انگوٹھی کو پیاس سے چوستے اور پیاس بجھ جاتی ہے.
پھر والد ماجد سے جنگ میں جانے کی اجازت لے کر پھر صفے آدھا کے سامنے گھوڑے کو کھڑا کر کے اور بڑی پاکپن کے ساتھ ارشاد فرماتے، حل من مبارس، ہے کسی میں دمخم جو علی اکبر سے مقابلہ کرے؟
زخموں سے چور ہیں لیکن دشمن کو للکار رہے ہیں،
حل من مبارس، ہے کوئی مبارزت کرنے والا؟ آئے میرے مقابلے میں.
سب کے اوپر ایک ہیبت تاری تھی یہ زخموں سے چور شاہزادہ، جو چار سال تین سال پہلے جن کا وصال ہو گیا، جب ہم ان کو دیکھتے تھے تو ایسا لگتا تھا حضور مفتی اعظم ہند بیٹھے تھے. اس کو کہتے ہیں شبیہ، سائڈ سے پیچھے سے آپ دیکھیں تو ہو بہو ایسا لگتا تھا سرکار مفتی اعظم ہند بیٹھے. آپ نے دیکھا، حضرت کو بھی دیکھا، ان کو بھی دیکھا. حضرت کو دیکھنے والوں میں ایک یہ بھی ہیں اور ایک میں ہوں، اور کوئی ہے نہیں ایسا؟ آپ نے حضرت کو دیکھا؟ نہیں، ان کو یاد ہی آپ نے دیکھا، یہ بھی چھوٹے رہے ہیں.
بہرحال ہم کو اچھا چہرہ یاد، انہیں دیکھ کر کے حضور مفتی اعظم کی یاد آتی تھی اور آدمی بڑا امپریسیو ہوتا تھا. بلکہ غیر بھی سپتین میاں کو دیکھتے تھے تو دیکھتے رہ جاتے تھے، دم بخود ہو جاتے تھے، پوچھتے تھے یہ کون ہے؟ تو لوگ کہتے تھے شبیہ مفتی اعظم. امپریسیو، غیروں پر ہوتا ہے چہرہ. اور حضرت امام علی اکبر تو شبیہ رسول تھے، کلمہ پڑھنے والوں کی 22,000 کی جماعت تھی. جب گھوڑے پر بیٹھ کر للکارا تو دیکھ کر کے لوگوں نے پوچھا یہ شہزادہ کون ہے؟ تو انہی یزیدی فوج کے لوگوں نے کہا، علی اکبر ہے، حسین کے بڑے لڑکے، اور امام حسین کے نانا کے یہ مشابہ ہیں. تو دیکھ کر کے ان لوگوں میں ہیبت طاری ہو گئی. جب کوئی آگے نہیں بڑھ رہا تھا تو حضرت علی اکبر خود صفوں میں گھس کر اور اپنی وہ بہادری جو آپ کے دادا کو رب نے عطا فرمائی تھی، ذوالفقار حیدری جب چلائی ہے تو ان بدنصیبوں کے سر فٹ بال کی طرح میدان کربلا میں اچھل رہے تھے اور کوئی اس بہادر کے مقابلے میں آنے کے لیے تیار نہیں تھا. پھر عمر بن سعد اور شبل یہ دونوں بدنصیبوں نے للکارا اور چاروں طرف سے تیر لوگوں نے دور سے چلانا شروع کیا، کبھی بازو میں، کبھی پیشانی پر، کبھی پیٹھ پر، کبھی سینے پر، لیکن خدا کی قسم استقامت کا وہ اعلیٰ نمونہ پیش کر رہے ہیں کہ میدان جنگ سے بھاگ نہیں رہے ہیں بلکہ یوں کہہ رہے ہیں زبان حال سے، ادھر آؤ پیارے ہنر آزمائے، ادھر آؤ پیارے ہنر آزمائے، تو تیر آزما، ہم جگر آزمائے. استقامت کی یہ منزل تھی. امام حسین نے ایک ہلکی سی کرامت دکھائی اور پورا کردار امام حسین کا استقامت والا تھا. وہابی کہتا ہے اگر ان کے اندر کچھ اختیار تھا، اگر یہ چاہتے تو پیاس بجھا سکتے تھے. اولیاء کو کوئی اختیار نہیں ہے، سنیو تم بلا وجہ بول رہے ہو. میں اکثر کہا کرتا ہوں جو استقامت کا درس دے رہا ہے، استقامت کا مظاہرہ کر رہا ہے، اس سے کرامت کا مطالبہ مت کرو. وہابیو، کام وہ کر رہے ہیں، استقامت کا مشورہ کرامت کا یہ دینے جاتا.
میں روزے سے ہوں، دوسرا روزہ، تیسرا روزہ رکھ رہا ہوں، تو کوئی کہتا ہے کہ مولانا میں اگر کچھ ان کے پاس پیسہ ویسا ہوتا تو کیا کھا پی نہیں سکتے تھے؟ اگر روزہ میں رکھ رہا ہوں، استقامت میں کر رہا ہوں، تو کھانے پینے کا مشورہ دینے والا کون؟
تو
तुम अपनी बीवी के लिए पंजाबी सूट लाते हो, अहम लाते हो, और मौलाना ये बोले ये काहे को इसको सूट पहनाता है, अरे उसका घर है, मशवरा तुम क्यों दे रहे हो, दाल पकाए या गोश्त मटन पकाए, मशवरा तुम देने वाले कौन, इस कामत का इम्तिहान देने वाला कोई और ये चंगूर ये मशवरा दे रहे हैं, ऐसा क्यों नहीं कर लिया, ऐसा क्यों ये सिर्फ वलियों पर एतराज नहीं होगा। आज यहूदी अल्लाह के घर बैतुल मुकद्दस की बेहुर्मती किस तरह करते, क्या वहां भी नहीं जानता, जूते पहन के घुस रहे हैं, वहां बहुत से वाहियात किस्म के काम कर रहे हैं, मुसलमानों को नमाज नहीं पढ़ने दे रहे हैं, कितने दिन तक जुमे की नमाज तक नहीं हुई, अभी चल रहा है वो मामला, क्या वो अल्लाह का घर नहीं है, अब अल्लाह ताला को मशवरा दो, अल्लाह ताला इनको क्यों नहीं उजाड़ देता, वो तो बड़ी कुदरत वाला है, इज्जत लाला कुल्ले शहीन कदीर, मच्छर और मक्खी भेज दे सब बर्बाद हो जाएंगे, आप कौन मशवरा देने वाले हैं, हजारों साल काबे के अंदर बुत रखे हुए थे, कैसे कैसे बुत, समझ गए ना, 360 बुत इज्तिमा कर रहे थे उसमें, घुसे हुए थे और 100-200 साल नहीं हजारों साल उसमें घुसे रहे, क्या अल्लाह ताला वो कुदरत नहीं थी कि निकाल देता, अब जाकर अल्लाह साहब इतने दिन तक क्यों उनको रखा, क्यों नहीं निकाला, अगर तू को उन्हें मशवरा देने वाले, वो तो अल्लाह समद है, बेनियाज है, तू हर जगह मशवरा देने जाना, अरे तू तो अभी अपनी जमात के मरकज बस्ती निजामुद्दीन के हजरत जी को उनके उबंद वालों ने मशवरा देना शुरू किया तो बाइकट कर दिया, अब दोनों जमात अलग हो गई, देवबंद अलग और जमात हजरत जी वाली जमात अलग हो गई, मशवरा देने गया था तो किराला दे ले काई वर्ता जाने पाए हमारे मन में बोल गया था सीधा करने के लिए खुद ही वांगड़ी जैसे उल्टा पांव उसका हो गया, हर जगह मशवरा नहीं चलता है, यहाँ गया इमाम हुसैन को मशवरा कैसा क्यों नहीं कर लिया, वैसा क्यों नहीं कर लिया, ऐसा कह हजारों साल बुत थे क्यों नहीं निकाला अल्लाह ने, माजल्ला हम तो कहते हैं वो अल्लाह समझ है, बेनियाज है, जिस तरह चाहे वो अपनी हुकूमत को चलाता है, जिसको चाहता है रखता है, जिसको चाहता है निकाल देता है, और उसके लिए वक्त मुकर्रर किया है, ये वक्त आएगा तो ये निकाला जाएगा, बिल्कुल अंजामो मुदा बेलोहा बेनन्नास, ये दिन के उलट फेर हैं, जिसके हाथ में चाहता है यहाँ की सल्तनत यहाँ की इज्जत हाथ में दे देता है, ये रब्बुल आलमीन का निजाम हुकूमत है। आज ये कहते हैं अगर हम नाहक होते, जमाती कहते हैं अगर हक पर नहीं होते तो नजदी हुकूमत की 100 साल से कैसे वहां हुकूमत होती, अल्लाह साहब हमको निकाल नहीं देते, उनसे पूछो कि तुम तो अभी 100 साल के छोटे भैये हो और ये हजारों साल का अल्लाह ने क्यों नहीं निकाला, और जब निकालना चाहा तो सरवरे कायनात तशरीफ लाए, लकड़ी घुमा रहे हैं, या अल्हक वजहकल बातिल जिंदल बातिल अकाना जहू का फरमा रहे, धड़ाधड़ गिर रहा है, सूट टूट रहा है, गाड़ी टूट रहा है, फट रहा है, अब कौन रोकने वाला, वक्त आएगा निकाले जाएंगे, बिना ही निकले ये नजदीक बरामदी में से, तेरे हबीब का प्यारा चमन किया बर्बाद, इलाही निकले ये नजदी बला मदीने से, वक्त आएगा इंतजार करो, और जब निकाले जाएंगे और आएगा कोई तुर्की से आए, इधर से आए उधर से आए,
पता चलेगा जा अल हक वजहत अल बातिल इन अल बातिल कान ज़हूका। छड़ी चलेगी तो एक चड्डी भी सलामत नहीं रहेगी, इसलिए गुरूर मत करो। इस्तकामत वाले जब ऐलान करते हैं तो बड़े बड़े जज़ीरियों के सर खत्म हो जाते हैं। इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु ने वहाँ इस्तकामत का मुजाहिरा किया था, इसलिए कि वहाँ सिर्फ करामत अगर होती और इस्तकामत न होती तो आज इस्लाम के जितने मुबल्लिगीन हैं, इस्लाम की इशाअत करने वाले मुजद्दीन और मुजाहिदीन हैं, वो कहते हम कैसे तकलीफ बर्दाश्त करें, हमने इस्तेकामत का जज्बा नहीं है। इमाम हुसैन कामयाब हुए थे करामत दिखाकर, तो इमाम हुसैन ने करामत को एक तरफ रख दिया, जज्बा बता दिया, इस्तेकामत को आम सड़क करके दुनिया से कहा कि कितनी भी मुसीबत आए इस्लाम की तारीख को बदलना ये तुम्हारा काम, और जालिमों के सर को झुका देना ये तुम्हारा काम है। आज हमारे सामने बड़े बड़े चैलेंज आ रहे हैं, बड़े बड़े चैलेंज आ रहे हैं। शहादत सुन चुके तुम, इमाम हुसैन का किरदार हमें आवाज दे रहा है। आज शरीयत के उसूल पर जर्ब लगाई जा रही है, उसे चैलेंज किया जा रहा है। अभी तीन तलाक का मसला आप सुन चुके थे कि तीन तलाक अगर किसी ने दिया तो एक ही होगी। मैं तो आज तक इस फैसले को समझ ही नहीं सका। अगर आपको कोई तीन गाली दे तो तीन मानी जाएगी कि एक? तीन गाली अगर कोई किसी को दे दे तो बोलेगा मैं गाली पर गाली दे रहा, तीन गाली दे रहा, तीन लफड़ मारूंगा। क्यों? जा करके सुप्रीम कोर्ट से कहिए साहब देखो हमने तीन गाली दिया और एक भी मांगा, इसको सजा दे दी। तीन गाली है तो तीन ही मानी जाएगी ना। दुनिया का कोई शरीफ इंसान ये कहेगा कि ये एक ही गाली है? चलो वो नहीं, तीन गोली अगर किसी को मारा तो क्यों भाई? तीन गोली, डॉक्टर बोलेगा तीन गोली, तुम बोले चुप। सुप्रीम कोर्ट का फैसला है तीन को, तीन को तीन कहोगे जेल में डाल दिया जाएगा, तीन को लिखे तीन गोली मारा, सुप्रीम कोर्ट कह रहा है, यहां की हुकूमत बोल रही है तीन मरतबा गोली, एक होगी तो तीन गोली। गोली समझे? तीन तलाक, तीन गोली जब एक है तो तीन गोली भी एक है, और जो तीन को एक नहीं माने तो डॉक्टर साहब आज से रिपोर्ट लिखना तो एक ही गोली लिखना, पांच हो दस हो बीस हो सिर्फ एक लिखना। तो हम देखेंगे कि जज साहब क्या फैसला। अगर किसी के 300 रुपये किसी ने चुराए, पुलिस ने रिपोर्ट किया 300 रुपया चुराए इसने, तो चोर बोलेगा चुप, जेल में भेज दूंगा। तीन 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 नहीं होता, अब हुकूमत बदल गई है, तीन अब एक होता, तीन लाख एक लाख तीन बोला जेल भेज। अब देखो कितने लोगों का दिवाला निकल रहा, खाली बेचारा तलाक ही पागल हो गया। अगर विकास पागल हो सकता है तो आप इसको पागल समझते हैं? हमारे शरीयत का कानून और फैसला पागल नहीं होता, हमारा काम पागल हो सकता है। मीडिया बोला वो बता रही है कि विकास पागल थे, वो पागल हो सकता है, पागलों का काम पागल हो सकता है, پاگلوں کا قانون پاگل ہو سکتا ہے اور میرے رب کا قانون خدا کی قسم میں کس سے بس نہیں ہو سکتا ہے. آج یہ اور بات ہے کہ صحیح بات کو قانون سمجھ میں نہیں آتا.
اچھا قانون سمجھ میں نہیں آتا. یہ تین طلاق کا معاملہ ابھی تک چلا اور تم یاد رکھو نوجوانوں, طلاق کی لعنت سے اپنے کو بچاؤ. اور یہ غیر مقلدوں کا ہتھیار ہے. اب ایریل والوں نے بھی اس کو سنبھال لیا ہے. تو ابھی یہ مسئلہ سپریم کورٹ میں ہے, کیسا ہوگا کیا ہوگا ابھی یہ چیلنج ہے. ابھی 15-20 دن پہلے اعلان ہوا ہے, معلوم ہے اعلان یہ ہوا ہے کہ عورت جو 45 سال کی ایج کو کراس کر چکی ہے, 46 سال 50 سال کی ہے, اب وہ حج کو بغیر محرم کے دنا دن پکنک میں جا سکتی. حج کو تم پکنک سمجھتے ہو؟ وہاں سے جا, یہ تمہاری جاترا ہے. بہو بیٹیوں کو بغیر بھائی اور باپ کے ساتھ بھیجو, یہ تمہارا مذہب ہوگا. ہمارا مذہب ہے بوڑھی بھی اگر جائے گی تو محرم کے ساتھ جائے گی تاکہ اس کی عزت آبرو
محفوظ.
ہماری عزت و احترام والی بہنیں غیر محرموں کے ساتھ حج کا سفر نہیں کر سکتی. یہ خانہ کعبہ اور مدینہ پاک ان تمام خرافات سے پاک ہے. جائے گی تو شریعت کے دائرے میں جائے گی. میری ماں بہنوں خوش مت ہونا, اگر تم خوش ہو کر کے کہ اب تو ہم اکیلی بھی جا سکتی ہیں تو یاد رکھنا یہ تمہاری حق کی خوشی یہ جہنم کے شولوں میں جلا دی جائے گی بجائے ثواب کے گناہ تمہارے سر پر لا دیا جائے. یہ حکومت نہیں آئے گی بی جے پی حکومت تمہارے بچانے کے لیے. پھر بہن ہم تمہارے سنکٹ میں کام کرنے آئے ہیں, سہایتا کرنے آئے ہیں. وہاں پہ ان کو پہیے کے پکڑ پکڑ کر کے جہنم میں ڈالا جائے گا. سپریم کا انتر عزیز الکریم ابو جہل ان کمپنی چل جائے گی سہایتا کرنے. کیا سہایتا کرے گی؟ اللہ تعالی غارت کرے. سن لو میری باتیں, وہاں پہنچا دوں. یہ ہماری شریعت میں ڈائریکٹ مداخلت ہے, ہم اس کو برداشت نہیں کر سکتے. اگر یہاں رپورٹر ہے تو یہ بات ایوان تک, حکومت کے ایوان تک پہنچا دیں. آپ اس کے لیے تیار ہیں؟ اپنی بہو بیٹیوں کو کیا بغیر محرم کے حج کے لیے بھیجو گے؟ اپنی ماں بہنیں بھی اس کے لیے تیار نہیں ہوگی. ہماری ماں بہنوں کی ایک اسلامی عزت ہے, یہ فاطمہ زہرا کی تمیز ہے. یہ اسی طرح حج کریں گی جس طرح پہ حضور اکرم صلی اللہ علیہ وسلم نے حکم دیا. ہماری عبادت میں تم کو دخل اندازی کرنے کی کیا ضرورت ہے؟ ہم کوئی گھنٹہ نہیں حساب سے بیٹھے ہیں یہ کرنے کے. قانون پر حج کرنا حج ہے, ثواب ہے, اور یہ اسلام کا ایک عظیم رکن ہے. محرم کے بغیر جانا حرام ہے, ناجائز ہے, گناہ ہے. اور دوسرا پوائنٹ کیا بتاتا ہے؟ ہاں, قربانی. وہاں قربانی حج کے واجبات میں سے, اور ہمارے ہاں حج میں قربانی, کنکر مارنا, سر مڈانا وغیرہ جتنے ہیں اس کے ارکان, اس کو سیریل نمبر سے کیا جائے گا, جس کو ہم اپنی زبان میں ترتیب کہتے ہیں. اب ترتیب کیسے ہے؟ پہلے میدان عرفات میں ٹھہرنا, پھر اس کے بعد وہاں سے مزدلفہ آنا, پھر مزدلفہ سے آ کر کے منا میں شیطان کو کنکری مارنا, پھر کنکری کے بعد قربانی کرنا,
फिर कुर्बानी के बाद सर मुड़ाना। ये समझ गए ना, पहले अरफात, फिर मुजदलफा और फिर मिना आकर कंकरी मारना, और कंकरी मारने के बाद कुर्बानी करना, और कुर्बानी करने के बाद सर मुड़ाना। इस तरतीब के साथ सीरियल नंबर में अगर इसने गड़बड़ी की, वकूफे अरफा कर लिया और करने के बाद जाकर के कुर्बानी करने लगा, न कंकरी मारा उसने न वकूफे मुजदलफा किया, तो अब ये तरतीब बदल गई। तरकीब के खिलाफ अगर कोई काम करता है तो उस पर जुर्माने की एक कुर्बानी एक्स्ट्रा देनी पड़ती है, यानी उस पर दम वाजिब हो जाता है, और उसका हज जो वाजिब के तरीके पर अदा किया जाना चाहिए उसमें दाग पड़ जाता है, उसका हज दागदार हो जाता है, इसलिए जुर्माने की कुर्बानी उसको अलग से करनी पड़ती है। अब हमारी हुकूमत ये कह रही है कुर्बानी करना तुमको नहीं पड़ेगा, बल्कि कंपलसरी है कि बैंक में जाकर अपने पैसे जमा करके और टोकन ले लो कुर्बानी के। बैंक में जाकर के टोकन लो और अपने पैसे जमा कर लो। पैसा हाथी का पेट इनका भरे, ये सब चालबाजी है। 300 रियाल का बकरा लेंगे, जमा करेंगे, 450 किधर गया? क्या भगवा कपड़ा खरीदोगे उससे? हम इसकी इजाजत नहीं देंगे। अपने हाथ से कुर्बानी अपने सामने करना है, टोकन लेना चाहे सऊदीया में हो चाहे इंडिया में, दोनों नाजायज है। देवबंदी भी इसके खिलाफ, बरेलवी तो हरी है वो भी खिलाफ है, ऐसा नहीं होना चाहिए, ये गलत है। क्यों नहीं होना चाहिए? अब आइए, आप बोर तो नहीं हो रहे हैं? नहीं हो रहे हैं। हाँ, सबको एक कूपन देते हैं कि आप 10 बजे 9 बजे आप अपना सर मुड़ा लीजिए। अब आप सोचिए, 22 लाख आदमी ने कूपन लिया और सुबह से लेकर शाम तक कुर्बानी होती है। अगर एक कंपनी ने 1 लाख आदमियों का कूपन जमा किया और सबको 10 बजे सर मुड़ाने का उसने ऑर्डर कर दिया, अब एक आदमी थका थकाया आया, 9 बजे से 10 बजे से पहले कंकरी नहीं मार सका, कमर में दर्द है, औरत आई बुखार हो गया, खेमे में लेट गई और शाम को असर के बाद कंकरी मारा, और इन्होंने 10 बजे बिस्मिल्लाह अल्लाह अकबर कंकरी मारने के बाद कुर्बानी हो रही है। यहाँ लाखों की कुर्बानी कंकरी मारने से पहले हो रही है। सब हमारा हक बर्बाद करने का ये चक्कर है। कोई जरूरत नहीं है कि कोई हुकूमत हमारी शरीयत के अंदर उसूल और कानून बनाए। मदीने वाले ने जो कानून बना दिया है वही रहेगा। अगर ये कहते हैं हाजियों की आसानी के लिए कहते हैं, वहाँ कुर्बानी में बड़ी भीड़ होती है, बड़ी मशक्कत होती है, तो क्या वहाँ ये हल्दी राम भुजी वाले का रसगुल्ला खाने गए हो? इस्तेकामत पे खाने गए। हज में इस्तेकामत है, करामत नहीं है। मुसीबत आए बर्दाश्त करो। कुर्बानी में हमको आजादी दे रहे हो, हम कुर्बानी नहीं तुम्हारे बैंक के जरिए करेंगे, हम अल्लाह और रसूल की रजा के लिए हज के लिए करेंगे, तुमको मुनाफा नहीं खाने देंगे। 300 रियाल, 350 रियाल, बहुत ज्यादा मार्केट अगर ऊंचा है तो 400 रियाल, और वहां की हुकूमत 475 रियाल इस वक्त 475 रिया, जबकि 350 400 का बकरा अच्छा मिल जाता है। हम लोग खुद अपने मौलाना बैठे कुर्बानी करते हैं, आखिर ये 75 रियाल किधर गया? आप बोलेंगे 75 रुपया, 75 रुपया नहीं, 1 रियाल 18 रुपये का होता है।
तो 75 रियाल इंडिया करेंसी से कितना हो गया? जल्दी जोड़ो, जल्दी जल्दी। अरे 75 को 18 से ज़रब दे दो ना। एक भी यहाँ पर तेरा सब बेकार, एक सीए हमारा मिला 1350। एक बकरे पर कितना कमाया? 1350, 1350। और अगर उसने ठेका लिया है 2,00,000 हाजियों का, तो 2,00,000 बकरे पर कितनी कमाई हो गई? अब ये रात में जाके जो सिर्फ इन्होंने कमाई को सामने रखा है, और मुस्तफा प्यारे ने कमाई नहीं देखी है, हाजियों को इस्तेकामत सिखाया है और ऐसा इस्तेकामत का दर्श दिया है कि हज में अगर परेशानी और तकलीफ भी हो तो उसको किसी से बयान न करो, अगर बयान करता है तो हज की कबूलियत खत्म हो जाती है, और जो वहाँ पर परेशानियों को सब्र के साथ बर्दाश्त कर लेता है, सरकार फरमाते हैं उसके हज की कबूलियत की निशान। एक ये भी शरीयत में मुदाखलत है, हम इसको बर्दाश्त नहीं करें, हाथ बात में उठाऊंगा। तीसरा नंबर वो अभी एयरपोर्ट बात है, तीसरा नंबर है कि पहले हज कमेटी ने ये रूल बनाया था कि अगर सीनियर सिटीजन 70, 75, 80 साल का बूढ़ा एप्लीकेशन करता है तो उसको अलग कैटेगरी में बगैर कोड़ा अंदाजी, बगैर डरा के उसका पास कर दिया जाता था। अब गवर्नमेंट ने कहा चाहे वो बुड्ढा हो चाहे बुड्ढा खूसट हो जाए, सब जनरल कैटेगरी में घोड़े गधे सब एक साथ, सब घोड़े गधे एक। अरे क्या कानून बनाया है, बेचारा कितने दिन जिंदा रहेगा? 70, 75। आज तो जरा सा खांसी आई, हार्ट अटैक हो गया, कब्र हज के आरजू लेकर 82 साल का बूढ़ा हो गया, कब्रिस्तान जा रहा है। तुम अपना कानून देख रहे हो, मुस्तफा प्यारे फरमाते हैं हज फर्ज हो जाए फौरन उसी साल हज की तैयारी कर लो, और यहाँ पर रुकावटें डाल रहे। इसी तरह से एक कानून और था हज में, हज कमेटी में, कि अगर बार बार वो फार्म भरता है हज का और 3 साल 4 साल रिजेक्ट होता रहा, तो 4 साल के बाद बगैर डरा के उसको परमिशन मिल जाती थी। इसको भी खत्म कर दिया और उसको भी खत्म किया, दो चीजें तो शरीयत में मुदाखलत थी, और ये तीसरी चीज जो है ये हज के ताखीर करने या महरूम करने की साजिश है, हम इसे भी कबूल नहीं कर सकते, समझ गए। और चौथी चीज ये है कि हिंदुस्तान में हाजियों की आसानी के लिए जगह जगह एयरपोर्ट से हुज्जाज की उड़ान होती है, पहले बंबई से होती थी, कलकत्ता, मद्रास और दिल्ली, ये 4 एयरपोर्ट थे हाजियों के लिए। अभी लखनऊ से भी होती थी, बनारस से भी होती थी, नागपुर से भी होती थी, औरंगाबाद से भी होती थी, पूना से भी होती थी, अहमदाबाद से होती थी, सब बड़ी आसानी थी। इस आसानी को नहीं देखते, कुर्बानी हाजियों की आसानी के लिए कोपन ली जा रही है, पेट की आसानी के लिए, और प्रवास को बंद कर रहे हैं। यहाँ हाजियों की आसानी नजर नहीं आती है, क्या घोड़े का चश्मा लगा दिया है? खाली आगे देखता इधर नहीं देखता, ये घोड़े का चश्मा लगा है, बोलो जाओ चाहती हो उसे बोलो चाहती हो या चाय बेचो, कुछ भी काम करो। तो हमारी ये हुकूमत से डिमांड है
कि हम इससे जो आसानी के साथ हुज्जात पर बहुत बड़ा बोझ न पड़े और करीब के एयरपोर्ट से हट के लिए जाएं, उसे जो बंद किया गया है उसे फिर शुरू कर देना चाहिए। आपको मंजूर है? चार चीजें मैंने पेश की, क्या क्या? औरत बगैर महरम के जाए, हम इसके मुखालिफ। और कुर्बानी के टोकन लिया जाए, कंपलसरी कर दिया जाए, हम इसके मुखालिफ हैं। इसी तरह से जो सीनियर सिटीजन को सहूलत थी उसको खत्म करने के हम मुखालिफ हैं, उनको रिजर्वेशन देना चाहिए। इसी तरह हाजियों के जो एयरपोर्ट उड़ान के लिए थे बंद करना तो दरकिनार, और जरूरत हो तो एयरपोर्ट खोलना चाहिए। तो एयरपोर्ट को बंद करने के हम मुखालिफ हैं, और जैसी उड़ान थी वैसे ही होनी चाहिए, औरत महरम के साथ जाएगी। इसी तरह से कोई हाजी कुर्बानी की टोकन नहीं लेगा उस पर ये जबरन दबाव न डाला जाए, सीनियर सिटीजन को आसानी दी जाए। बोलो क्या आप इसकी तारीफ करते हैं? हाथ उठाकर तारीफ करो, और मैं नारा लगाता हूँ नारा लगाकर तारीफ करो, नारे तकबीर, नारे रिसालत, इस्लाम पाइंदाबाद, इस्लामी शरीयत
जिंदाबाद।
माशाल्लाह, ये हमारा एहतियात, ये सूरत में पहला और अनवार रजा की नुमाइंदगी में ये एहतियात हो रहा है। अब जरूरत इसकी भी है कि हम फॉर्म तैयार करें और दो हजारों की तादाद में सिग्नेचर इसके खिलाफ लगा करके और अपने ऐवाने हुकूमत तक भेजें। ये काम हमारे उलमा का, हम तो नागपुर में करके आ गए, यहाँ पूछा तो मालूम लोगों को पता ही नहीं। अल्लाह ताला हम सबको दीन दुनिया की बरकतें अता फरमाए। वो टोकन मत लेना, मैं कूपन देता हूँ। हाँ, कुर्बानी की कूपन मत लेना, एक कूपन दारुलूम अनवारे रजा की आई, ये कूपन 1100 की है। लड़कियों के मदरसे में अब लड़कियों के रहने की जगह नहीं रही, और लड़कियां इतनी आ रही है कि मौलाना परेशान हो गए, तो तीसरी मंजिल पर लड़कियों की कैसी होगी? आप 1100 रुपया देकर 1, 2, 3, 4, 5, 20, 25 जितने कूपन चाहे आप लेके जाइए, ताकि आपके बच्चियों की रिहाइश का अनिवार्य लगा आराम से इंतजाम कर सके। हाँ, हमारे महाराजा शरीफ के सज्जाद नसीम साहब ने जब ये प्लान देखा सुना तो बड़ी बड़ा दिली के साथ कहा कि 10 लाख रुपया मेरी तरफ से, ये देने वाले हैं, इंशाअल्लाह आएगा। आप भी यहाँ कूपन लेकर के जाए, यहाँ स्टेज पर रहेगी सलातो सलाम।